उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृङ्खलामा हामी विगत छ श्रृङ्खला यता नगेन्द्र नेउपानेको उपन्यास दरबार बाहिरकी महारानीको वाचन सुन्दै आएका छौं। गएको साता हामीले यसको पाँचौं श्रृङ्खलाको वाचन सुन्यौं। पाँचौं श्रृङ्खलामा गीताको छोरो रविन्द्रको जन्म भएको छ। ती बालक अब अगाडि के गर्छन् र तिनको जीवन कस्तो हुन्छ हामी सुनौं दरबार बाहिरकी महारानीको छैठौं श्रृङ्खला पृष्ठ 110। ऊ हातमा टाँसिएको धुलो पुस्तै नजिकै आएर बोल्न थाल्यो। शेरबहादुरलाई चाहिँ घामले केही नहुने, मलाई मात्र हुन्छ, केही हुँदैन, म बिरामी पर्दिनँ। ऊ हिजो दिनभरि दरबारमा नै थियो, दरबारमा कति रमाइलो छ अरे। मैले छोरालाई पाखुरामा समाउँदै आफूतिर ताने र टाउको सुमसुमाउँदै छातीमा चेपे। मेरो ममत्वको सागर ओर्लिँदै आउन थाल्यो, मलाई भावुकताले अँठ्याउन थाल्यो। मैले केही दुखित भावना राख्दै भने, तिमीलाई थाहा छ शेरबहादुरको छाला कति बाक्लो छ, छाला बाक्लो हुनेलाई घामले केही गर्न सक्दैन। तिम्रो यो पातलो नरम छालालाई घामले भेट्यो भने के बाँकी राख्ला, कालै बनाउँछ, डढाउँछ। छाला बाक्लो र पातलोको कुरालाई मात्र नभई परिस्थितिको चित्रण राम्रोसँग उत्रन नसकेकोले उसको चित्त बुझ्न सकेन। उसको चाहना दरबार नगै नछाड्ने थियो। मेरो विश्वास जतिन कुरामा छल्दै अर्को विषयमा गयो। मुमा हजुर पनि दरबारमा जग्गे सिँगार्न गई बक्सियोस् न, कति राम्रो जग्गे बनाएका छन्, राता पहेँला निला फुलहरू जताततै टाँगेका छन्, माला त कति हुन् कति, कस्तो रमाइलो छ, हजुर पनि गइबक्स्यो भने मलाई पनि मजा हुन्छ। यसको उत्तर दिन मलाई सोच्नुपर्ने आवश्यकता थिएन। आफ्नो श्रीमानको बिहेका लागि आफैले जग्गे बनाउनु जतिको अपमान अझ के छ र, यो त मरेतुल्य हो। त्यो अपमानले मलाई मात्रै नभई सम्पूर्ण नारीलाई नै जिस्काएको आभास आउँथ्यो। महेन्द्र सरकार आफ्नो जातभात मिलाउँदै अर्की श्रीमतीको भोक मेटाइरहेका थिए, तर मलाई जग्गे बनाउन जानु कुन रहर थियो र, मेरो यो दायित्व होइन, मैले आफू नीच हुन चाहिँ, त्यसैले तुरन्त जवाफ दिएँ, मलाई सन्चो छैन, म जान्न, तिमी पनि जाने जिद्दी नगर, यस्तो घाम छ। फेरि सानो मुस्कान दिँदै बोले, अब तिम्रो बिहेमा जग्य बनाउला, यो अर्कैको बिहेमा के को रहरले जग्य बनाउनु र, के को रमाइलोले माला गाँस्नु, अब आफ्नै छोराको बिहेमा रमाइलो गरौँला भन्दै उसको कपाल सुमसुमाए। मेरो कुरो सुनेपछि उसले तुरन्त जवाफ दियो, यो त हाम्रै बुबाको बिहे रहेछ नि मुमा, हाम्रै बुबा दुलाहा बन्ने अरे, बुबाको बिहे हेर्न जाउँ न। आफ्नो छोराको निर्विकार खुसीमा आफ्नो बेइज्जत उदाङ्ग भएकोमा मरे तुल्य भए। कति तितो अभिव्यक्ति, बाबुको बिहे, तर पनि वास्तविकतासँग प्रतिकार गर्दै आफू चोखिनु नै मैले उपयुक्त ठाने र नमिठो भावमा बोले, के को तिम्रो बुवाको बिहे हुनुहुने, कुन फटाले तिमीलाई उल्टो कुरा सुनाएछ, त्यस्तो फटाहरूको पनि पछि लाग्नुहुन्छ, जाने होइन त्यस्तो जाबु बिहेमा। नाइ म त जान्छु, दुलैलाई मोटरमा राखेर ल्याउने अरे, चारवटा मोटरहरू एकैचोटि आउँछन् अरे, म त जान्छु। जुन कुरालाई मैले लुकाउँदै आएको थिएँ त्यो कुरा पहिल्यै उसलाई थाहा भइसकेको रहेछ। प्रधानमन्त्री जुद्ध शमशेरले आफ्नी नातिनी इन्द्रको बिहे राजाको छोरासँग गर्न पाएकोमा निकै खुसी थिए भन्ने समाचार काठमाडौँको सेरोफेरोभन्दा टाढा टाढा गइसकेको थियो, तर मेरो कानमा नपरोस् भन्ने म चाहन्थे। सकभर आँखाहरू त्यो विभत्स दृश्यबाट टाढा हुन चाहिरहेका थिए, तर कुना कुनामा फैलिएका समाचारलाई मैले कति नै ढाकेर सक्थेँ र। दरबार जाने होइन रवि, जाउँ, आज त बच्छी बाजा पनि आउँछ अरे। परबाट दुई तिनजना केटाहरू निकै रमाइलो पारामा हल्का गर्दै मेरै ढोकामा आइपुगे। केटाहरूको हल्ला सुन्न साथ मेरो जिउमा टाँसिएर बसेको रविन्द्र जुरुक्क उठेर पुलुक्क मलाई हेर्दै बोल्यो, ऊ शेरबहादुर पनि आइपुग्यो, म दरबार जाउँ है। तर पनि मैले उसलाई घचेड्थे कोठाभित्र लगेँ र भने, मैले पहिल्यै भनिसकेँ जान पर्दैन कसैको बिएससीएमा, उमुख अमिलो बनाउँदै भुइँमा थचक्क बस्यो। त्यसको भोलिपल्टै इन्द्रराज्य रानी बनेर नारायणीटी दरबारमा भित्रिइन्। नारीको लागि सौता बराबरको अर्को शत्रु कोही हुँदैन। उनीहरूलाई बैरी खोज्न कतै डुल्नु पर्दैन। तर मलाई त्यस्तो अनुभव कहिल्यै भएन। इन्द्र सरकारको अकाध माया र ममताको छाया मलाई सधैँ परिरह्यो। मैले उहाँलाई अभिभावक नै सम्झेँ। उहाँको भोलापन र ममत्वले मलाई निकै सन्तोष दिएको थियो। वास्तवमा मेरो पहुँच नभएर नै त्यस्तो भएको हुनसक्छ, वा मेरो सहनशीलताले। तर इन्द्र सरकारको स्वभाव पनि सधैँ सुशील थियो, सधैँ कोमल। नारी भएपछि कहिलेकाहीँ क्षमता नभए पनि सौताको ज्वाला निकै तेज दिएर बल्दो रहेछ। स्तर अनुसारको डाहाले कचकच गरिरहँदो रहेछ। आफूभन्दा पछि दरबारमा भित्रिएको त्यसमा पनि उमेरले कान्छोको खटनपटनमा बस्नुपर्ने, अझ त्योभन्दा पनि हिंता बोध त्यति बेला हुन्थ्यो, जति बेला उनकै छोराछोरीले दरबारै भरिँदै गएको, तर आफू भने एउटै छोरामा चित्त बुझाउनु पर्ने। त्यति बढीमानको दरबारमा उनको ढलीमली चलेको थियो। आफू चाहिँ जब रात पर्दै जान्छ लुसुक्क बाहिरिनुपर्ने, कहिलेकाहीँ आफ्नो जीवनदार नै भाँचिए जस्तो लाग्थ्यो। किन राजा जस्तो अप्ठ्यारो व्यक्तिमा आफ्नो सम्बन्ध बाँधिन पुग्यो? भाग्यमा कसरी पहल पर्न गयो? एकान्तमा मेरा धेरै आँसु बगे। मनमा अप्रिय भावनाका तरङ्गहरू निस्केर चक्कर लगाउने गर्थे। कहिलेकाहीँ दरबारै नफर्कने गरी हिँडौँ जस्तो सोचाइ नआएको कहाँ हो र? तर ती मेरा केवल क्षणिक आवेश मात्रै थिए। म भित्र त्यही रविन्द्रको भविष्यले विद्रोह गरिरहेको हुन्थ्यो। उनी मेरा आँखा वरिपरि घुम्थ्यो। त्यसैले मैले त्यो क्रूर सोचाइतिर कहिल्यै आँखा लगाइन। झन् इन्द्र सरकारको स्वभाव आँखामा राखे पनि नबिजाउने थियो भने हृदय विशाल आकाश जस्तो। भौतिक अस्तित्व रक्षाको लागि मात्र नभई मानवीय यथास्थितिको व्यवस्थाले पनि मलाई नारायणीटी दरबारको सन्निकटताले छोड्न सकेको थिएन। इन्द्र सरकारको चुलो चौकादेखि स्नानसम्म म नै ठिङ्ग उभिन्थे। माइती घरदेखि पशुपति दर्शन गर्न मेरा पाइला अगाडि नलागी उहाँ निस्किबक्सन्थेन। म उहाँको सहारा, उहाँ मेरा मित्र। अझ प्रसूति वेदनाको भयावहको आफ्नै इतिहास थियो। एउटा युद्ध मोर्चाको जिम्मा सम्हालेको भन्दा कम डर लाग्दो थिएन। बच्चा जन्मिसकेपछि सबै राजकुमार राजकुमारीको लालन पोषण र सफा सुग्घर मेरै नियन्त्रणमा थिए। इन्द्र सरकारलाई प्रसूति व्यथाको आक्रमण हुनासाथ मर्यतुल्य भइबक्सन्थ्यो। होसको नामो निशान हुन्थेन। म नै उहाँको सेरोफेरो ढाकेर बस्ने गर्थेँ। तर मैले यसपल्टको इन्द्र सरकारको प्रसूति वेदना पहिलाको भन्दा निकै कठोर देखेँ। छ छवटा बच्चा बच्ची जन्माइसकेकी अनुभवी आमा भएर पनि उराठलाग्दो भ्रिकुटी, सोरिएको गालाहरू अनि फुस्रो ओठ मलाई एक प्रकारको अनौठो त्रासमा डुबाएको थियो। बाहिरबाट हेर्दा उहाँको मानसिकता निकै गिरेको थियो। ढल्कँदै गएको दिन, साँझतिरको शीतल हावा, कोठामा हामी दुईजना मात्रै थियौँ। उहाँ खाटमा पल्टी बक्सेको थियो, म नजिकैको गलैँचामा। गीता, एउटा मलिन बोली फुत्त बाहिर आयो। हजुर, म निकै होसियार हुँदै उहाँतिर फर्केर आदेश मागे। यो बच्चा नै मेरो काल हो कि जस्तो छ, किन होला, म त बाँच्दिनँ कि क्या हो। उहाँका आँखाहरू रसिला भन्दै गए। मैले भने, हजुर पनि के सोची बक्सिन्छ के? त्यतिका बच्चाहरू जन्माइसकेपछि पनि कस्तो आँट आउन नसकेको, अलि डरो भइबक्छस् न। कहीँ नपाएर आफ्नो पेटको बच्चा पनि काल हुन्छ। म छँदैछु नि, हजुर कति पनि नआती बक्सिस्, केही हुँदैन। उहाँको आँखाबाट बर्र आँसुका थोपाहरू खसे, मुखमण्डल कालो निलो भएर आयो। म हत्तपत्त उठेर उहाँको नजिकै गएर हातका औँलाहरू समात्न पुगेँ, निधारमा हात लगेँ। हेर न, किन अहिलेदेखि नै मेरो यो देब्रे कोखा सियोले घोचेको जस्तो सड्क हान्छ, त्यसरी घोच्न त नपर्ने। उहाँको दिमागमा घुटमुटिएको प्रसूति व्यथाको विषादलाई जरीदेखि मेटाउन आवश्यक थियो। सकभर हौसला दिँदै थिएँ। आफै डाक्टर बनेर उहाँको नजिकै गएर पटुकाभित्र हात घुसार्दै सोधेँ, खै कहाँ दुख्छ, एकपल्ट हेरौँ त, अहिलेदेखि नै त्यसरी घोच्न त नपर्ने हो। मलाई छाम्न सजिलो पार्दै इन्द्र सरकार सुतेको जिउलाई ढल्काउँदै चलमलाउन मात्र लागिबक्सेको थियो। तर मैले उहाँलाई रोक्दै फेरि बोलेँ, बोबो हजुर आरामसँग सुति बक्सियोस्, म आफै हेर्छु। युवरागीको कालीलाग्दो अनुहार, अलपत्रसँग लगाइएका लुगाहरू, व्यथितले फालिएका हातगोडाहरू, मैले सुस्तरीसँग पटुकाबाट आफ्ना हातभित्र सिराएँ र पेटको दायाँ कोखोबाट बायाँतिर हिँडाएँ। दुई तिनपल्ट नाभिबाट छातीसम्म औँलाहरू बिस्तारै दौडाएँ। मेरा हातहरूको सलबलाइले युवरागीलाई एक प्रकारको मिठो अनुभूति भएरै होला, आफ्नो हात पनि पेटमा घुसारी बक्स्यो र अघिदेखि दौडिरहेका मेरो हातलाई समात्दै विरक्तपूर्ण स्वरमा बोली बक्स्यो, कि यहाँ छाम त यहाँ छुनै हुन्न। मैले पनि उहाँले छामेको ठाउँमा आफ्नो हात अड्याउँदै उहाँकै लवजमा बोले, यस्तो बेला अलिअलि त जहाँ पनि दुख्छ, यस्तो दुखाइ त खप्नै पर्यो नि हजुर। त्यत्रा बच्चा जन्माइसके बक्सेकालाई अलिअलि अनुभव हुनुपर्ने, अझ जति बढी बच्चा जन्माए उति नै आइमाईलाई पाको बनाउँछ भन्छन्। हजुर कति आत्ति बक्सेको। तर मेरो लोलो पोतोमा उहाँको विरक्त कम हुन सकेन। झन् उहाँका सुकेका ओठहरू झन् सुक्दै गए, अनुहारमा उदासीका रेखाहरू बाक्लिँदै गए। अर्को टिठलाग्दो स्वरमा बोली बक्स्यो, खै मैले त बिर्सिसकेँ, अलिअलि त दुखेको सम्झन्छु, तर यसरी मुटु नै छेड्ने गरी घोचेको जस्तो त लागेको थिएन। नारीको त्यो बेला मरण जिउनुको सीमा हो, धेरै नारीहरू आफू मृत्युमा पनि परेका हुन्छन्। तर त्यो अवस्थामा त्रास पाल्नु हुँदैन, सकभर नारीहरूले संयम र वेदनालाई घुटुघुटु निहाल्नुपर्छ, निल्नुपर्छ, दुखाइलाई अर्कोतिर लैजानुपर्छ। त्यसैले मैले युवरागीको त्रासको बादललाई सफा पार्न दिक्क लाग्दो वातावरणलाई रोमाञ्च पार्दै बोले, सरकार हजुरलाई राजकुमारको जन्म हुन्छ कि राजकुमारीको जस्तो लाग्छ। तर इन्द्र सरकार केही पनि बोली बक्सेन, उहाँलाई ठट्टा गर्दै रमाउने मनसाय थिएन, बरु पेटमा अघिदेखि घुस्रिएका आफ्ना हातहरू बाहिर ल्याइबक्स्यो र निधारको कपाल मिलाइबक्स्यो अनि सिलिङमा एक तारले उहाँका आँखा रोकिए। उहाँबाट प्रतिक्रिया ननिस्कने आशय देखेपछि मैले ओठमा निर्विकार मुस्कान दिँदै सङ्कोच मानी मानी बोले, सरकार मलाई त राजकुमारको नै जन्म हुन्छ जस्तो लाग्छ। किन कसरी थाहा पाइस्? उहाँले सोधी बक्स्यो। फेरि मैले उहाँको पेटमा छाम्दै बोले, यो उठेको भाग बच्चाको टाउको हो, यो तेर्सो परेर बसेको छ भने छोरी हुन्छ, ठाडो परेको छ भने छोरा। छामी बक्स्योस् त, यो ठाडो परेको छ, पक्कै राजकुमारको जन्म हुन्छ। अब पाँचवटा राजकुमारहरू हुनुभयो दरबारमा, राजकुमारको सङ्ख्या बढ्नु भनेको दरबार बलियो हुनु होइन त सरकार? पाँचवटा? इन्द्र सरकारले मतिर अप्रत्याशित रूपले टाउको फर्काई बक्स्यो र अनौठो पारामा बोली बक्स्यो, किन तँलाई जुम्ल्या जस्तो लाग्छ? मैले आफ्नो पूर्वनियोजित अभिव्यक्ति हँसिलो हुँदै दिएँ, सरकार रविन्द्रलाई कसरी भुली बक्सेको, ऊ पनि राजकुमार नै हो नि, हजुरकै छोरा। उहाँले मतिर गल्ती स्वीकार गर्दै हेरी बक्स्यो र चलाकीपूर्ण अनि ममत्वको भावना पोख्दै बोली बक्स्यो, हो त मैले त रविन्द्रलाई कस्तो बिर्सेको, अघि उसलाई किन बिर्सनुहुन्थ्यो, झन् ऊ त जेठो छोरो, जेठो बाटोलाई बिर्सन गयो भने दरबारको हालत कस्तो होला, भाइ बहिनीको समेत जिम्मेवारी हुन्छ, ऊ हेर्दा पनि निकै चलाख्छ। मेरै जोडले क्षणिक भए पनि इन्द्र सरकारले रविन्द्रप्रति गरेको ममतामय भावनाले म हर्ष विभोर भएँ, मलाई औधी खुसी लाग्यो। त्यति बेला एक हुल केटाकेटीहरू हल्ला गर्दै कोठाभित्र पसेका मात्र थिए। इन्द्र सरकारको अनुहार अप्रत्याशित रूपले टर्रो देखियो, उहाँको दुखाइ एकाएक पुनः बढ्यो। मुखमण्डललाई विरक्त बनाउँदै मतिर हेरिबक्स्यो र आत्तिएर बोली बक्स्यो, लौ न यी बुढाहरू फेरि आए, एकैछिन आँखा झिमिक्क पनि गर्नै दिँदैनन्, लौ न यिनीहरूलाई बाहिर धपाउनु पर्यो। केटाकेटीहरूको दौडदौडले म समेत आत्तिएँ। उनीहरू उछिना उछिन गर्दै थिए, कोही इन्द्र सरकारको गोडातिर, कोही खाटमा उक्लिरहेका थिए, कोही टाउको चिराएर इन्द्र सरकारको छातीमा घुस्रिन खोज्दै थिए। वीरेन्द्रदेखि धीरेन्द्रसम्मको दङ्गाले इन्द्र सरकारलाई किच्न थालेपछि त्यहाँ एउटा क्रोधको सागर उर्लनु स्वाभाविक थियो। म अनुहार बिगार्दै कडा स्वरले कराउन बाध्य भएँ, ए मनमाया मनमाया, यो कहाँ गई? मैले अघि नै यसलाई यसरी अर्थ्याएर पठाएपछि पनि राजकुमार राजकुमारीलाई यसरी छोड्नुहुन्छ? उहाँ युवरागीलाई व्यथा लाग्न थालिसक्यो, यस्तो बेलामा त्यसरी बच्चाहरूले बिथोल्न थाल्यो भने कस्तो हालत होला, ल छिटो आइज, यसले कुरै बुझ्दिन। मनमाया पनि उनीहरूको पछि पछि नै थिए। सरकार म आउँदैछु, उसले भने। के गरे कि तैँले, तेरो ढङ्ग त्यही हो, मैले आँखा कोप्रा बनाउँदै बोलेँ। ऊ केही बोलिन, हतारिँदै राजकुमार राजकुमारीतिर दौडी। वास्तवमा मनमायालाई पनि गाह्रो थियो, उनीहरू मनमायाको नियन्त्रणलाई छलेर आएका थिए। चर्को स्वरले तह लगाउन खोज्यो भने त्यही चर्को स्वर विष हुन्छ भन्ने डर। केही बेरपछि हामी सबैले केटाकेटीहरूलाई अधीनमा ल्याउन सफल भयौँ र उनीहरूको चित्त बुझाएर बाहिर पठायौँ। उनीहरू फेरि उही हल्लाखल्ला गर्दै अर्को कोठातिर आनिए। केही छिनको लागि कोठा पुनः सुनसान भयो। चकमन्न उहाँको अनुहारमा हल्का निरीक्षण गरे। गला र ओठहरू रसिला थिए, आँखामा अनौठो विश्राम। उहाँको नजिकै गएर बिस्तारै सोधे, सरकार अहिले कस्तो छ, केही हल्का भएको छ? उहाँको टाउको गरुङ्गो भएर झुक्यो। थोरै, उहाँले उत्तर दिनुभयो। सुरुमा मलाई गहिरो शङ्का पैदा भए पनि इन्द्र सरकारका मुखबाट निस्केको झिनो बोलीले केही हलुङ्गो महसुस भयो। मैले फेरि नजिकै गएर अर्को ज्ञानको कुरा राखेँ। सरकार, यस्तो अध्यवस्थामा अलिअलि कसरत पनि गर्नुपर्छ। कसरतले जिउलाई रसिलो बनाउँछ, कसिलो बनाउँछ। हातपाखुरा दर हो। सधैँ ओछ्यानमा बसेर मनमा नाना भातीका कुराहरू खेलाउनुभन्दा हिँडी बक्सिस, म हजुरलाई यसो आँगनमा डुलाउँछु। हिजो पो दिनभरि पानी परेर मैले आँट गर्न सकिनँ। आज त घाम पनि त्यति चर्को छैन, बाहिर शीतल छ। म जुरुक्क उठेँ। जानेर उहाँले लोसे बोलीले सोधी बक्स्यो र पुलुका मतिर हेरी बक्स्यो। जानुपर्छ, मैले दृढ भएर बोले। जिउलाई जति चलायो उति मिठो निद्रा पर्ने त हो नि। शरीर त कसरत नगरेसम्म कहाँ हलुङ्गो हुन्छ र कडा पनि हुँदैन। केही बेरपछि उहाँ फरिया सिहार्दै गुरुङ्गो भएर उठी बक्स्यो। म हत्तपत्त निस्केको पटुका र नमिलेको चोलोलाई समाउँदै सहयोग गर्न पुगेँ। मैले खाटबाट अठ्याएर पाखुरामा समाउँदै ढोकासम्म ल्याएँ। हामीहरू दुवैजना सिँढीबाट आँगनसम्म सँगै आयौँ। त्यस्तै दुई तिनपल्ट आँगनमा ओहोर दोहोर गऱ्यौँ होला। मैले धेरैपल्ट नै पाखुरामा अठ्याउँदै आँट दिएँ, तर इन्द्र सरकारको चाहना त्यहाँभन्दा बढी जान सकेन। उहाँलाई शरीर थाकेको अनुभव भयो। गीता, अब पुग्यो, भित्र जाउँ। मैले कुनै हस्तक्षेप बिना उहाँको हात समाउँदै टक्क रोकिएँ। हो सरकार, एकैचोटि धेरै कसरत गरियो भने त्यो नै बिस भन्छ। हजुर गलिसकेको जस्तो लाग्यो, बरु फेरि भोलि हिँडौँला। इन्द्र सरकारले आफ्नो हात मेरो हातबाट फुत्त फुत्काई बक्स्यो र निधारमा गम्भीर आकृति बनाउँदै बोली बक्स्यो, त यतैबाट कोठामा जा, म आफै भित्र पस्छु। हजुरले के मर्जी होइ बक्सेको होला त्यस्तो, म हजुरलाई एक्लै छोडौँला, कस्तो कमजोर बेला पनि। मैले यो बैरागीलाई एक्लै छोडिनँ। डोर्याउँदै कोठासम्म लगेँ र खाटमा विश्राम गराएँ। हामीहरूले केही बेर गन्थन गऱ्यौँ। साँझ निकै छिप्पिसकेपछि मात्र म आफ्नो कोठामा गएँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन नगेन्द्र नेउपानेको उपन्यास दरबार बाहिरकी महारानीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, इटहरीको सप्तकोशी एफएम, विराटनगरको रेडियो पूर्वेली आवाज, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, डुकडुकी एफएम र मुक्तेश्वर एफएम, रौतहटको नुन्थर एफएम, रामेसापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरङ्ग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, फुटबलको तिनाउ एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सन्चेर, दार्चुलाको नयाँ नेपाल एफएम, हुम्लाको रेडियो कैलास, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी दरबार बाहिरकी महारानी उपन्यास सुनिरहेका छौँ। अब यसको बाँकी अंश वाचन सुनौ। भदौ महिनाको दिन थियो, रातभरि पानी परे पनि दिउँसो झलमल सूर्यको किरण। यसपटकको मनसुन ढिलै सुरु भए पनि प्रकृतिले आफ्नो नियम छोडेको थिएन, अनुशासित थियो। बिहानकी अन्तिम प्रहरतिर अलिअलि पानीको छिटाको आवाज सुनेकी थिए। बादल बाक्लै थियो, तर उठ्दा त ठुलै झरी परेको रहेछ, त्यो सामान्य हो। मनमा गरुङ्गो अत्यास र एक प्रकारको दुखित आतंक त पहिलेदेखि गुटमुठेको थियो। अझै इन्द्र सरकारको हिजोको मुखाकृतिले मभित्र झन् ठुलो भ्रान्ति फैलिएको थियो। हतार हतारमा बिहानको नित्य कामपछि मेरा पाइलाहरू दरबारका लागि उठ्दै थिए। त्यति बेला अप्रत्याशित रूपमा कोठाको ढोका असामान्य आवाजमा बज्यो, ढक ढक ढक। मेरो दिमागमा तिनै युवरागीको विकसित अनुहारको आकृति फुत्त देखा पर्यो। मैले निकै अधैर्यका साथ आतिँदै ढोका खोले, नभन्दै श्वास प्रश्वासलाई अति तीव्र बढाउँदै अधीर प्रकृत भएर सन्ते उभिएको थियो। किन आएको सन्ते, के भयो, युवरागीलाई सन्चो भएन, मैले सोधेँ। मेरो सोधाइ सुन्नासाथ ऊ छिटो छिटो सासी फुत्केला जसो गरेर बोल्न थाल्यो। हजुर, छिटो दरबार जानु पर्यो। अरे, युवरागीलाई चाप्दै आएको छ, युवराज एकदमै आत्ति बक्सेको छ, उहाँले पठाइबक्सेको मलाई। मलाई हतार हतार स्थिति बोध भयो। मैले उससँग अन्य सवाल जवाफको आवश्यकता ठानिनँ र सामान्य वेशभूषामै तुरुन्तै दरबारतिर दौडिहालेँ। सन्ते मेरो पछि पछि आयो। म त्यहाँ पुग्दा कोठाको अवस्था नाजुक थियो। युवरागी कोठाको बिचमा लम्पसार परेर इन्तु न चिन्तु भइबक्सन थियो। हिजैको पटुका, हिजैको फरियामा केवल फरक यति थियो, उहाँ पल्टेको ओछ्यान हिजो सिमलको भुवाको डस्नामा पल्टिबक्सेको थियो, आज पातलो गद्दीमा। अनि फरक थियो, हिजो अलिअलि रस भरिएको उहाँको अनुहार अहिले पुरै फिक्का। म बिस्तारै उहाँको नजिकै गएर बसे के मात्र थिएँ, उहाँका आँखाका परेलाहरू मन्द गतिमा खोलिए, टाउको बिस्तारै हल्लियो। मैले बिस्तारै उडेको मुखमण्डलमा उत्साहको ऊर्जा भर्दै बोलेँ, सरकार नआति बक्सियोस्, हजुरलाई केही हुँदैन। मेरो बोली पुरा हुन नपाउँदै उहाँको मुख बिस्तारै खुलेको मैले देखेँ। सासबाट धेरै कुरा बाहिर निस्के होलान्, तर मेरा कानमा तिनै सारांश परे जुन सारांश उहाँलाई बेथाले गहिरो चक्कर लगाउन साथै मलाई सुनाउँदै आइबक्सेको थियो। गीता, मेरा छोराछोरी तेरा पनि हुन्, आफ्नै जस्तै गरेर विचार पुर्याउनु है। म सोच्न थालेँ, आफू मरेर गए पनि मायाको डोरी चुडिन कति गाह्रो हुँदो रहेछ, मुटुको गाँठो फुस्किन कति कठिन हुँदो रहेछ। उहाँको कालीलाग्दो मुखमण्डल बिस्तारै बिस्तारै विभत्स हुँदै गएको मैले देखेँ। सास जान निकै गाह्रो भएको थियो। मेरो अन्तस्करण नराम्रोसँग बताभुङ्ग भयो। जतिसुकै सम्पत्तिमा ऐसाराम गरे पनि, सुन्दर चेहरा भए पनि, वास्तविकता त्यति बेला थाहा हुँदो रहेछ, जति बेला मृत्यु ठिङ्ग आफ्नो अगाडि उभिन्छ। मेरो मन निकै भाँडिन थाल्यो। म सोच्दै गएँ, चोर अपराधी अलच्छिनी फटाहालाई लैजान पो कालले हतार गर्नुपर्ने, तर युवरागी जस्तै सद्गुडीलाई ऊ किन कुछ समयमा लिन आउँछ, के अब युवरागीको खाली ठाउँ पुरा होला, के मैले तिनै इन्द्रराज्य जस्तै सौदा पाउन सकौँला। इन्द्र सरकारको सासको अन्तिम घुटको घाँटीमा अड्केको थियो। उहाँ अत्यन्त पीडा र वेदनाले बेहोस भइबक्सन थियो। त्यस्तै महेन्द्र सरकारमा ठूलो बेचैनी, तातो खरानीमा परेका माछाको छटपटभन्दा कम थिएन उहाँको सास्ती। छिनछिनमा इन्द्र सरकारको उडेको मुखमण्डल हेरेर नजिकै थुचुक्क बक्सी बसिबक्सन थियो भने छिनछिनमा झ्याल बाहिर उहाँको दृष्टि। क्रमिक रूपमा बढ्दै गइरहेको महेन्द्र सरकारको अधैर्यलाई रोक्दै मैले नजिकै गएर साहस बटुलेर सोधेँ, सरकार डाक्टर आउने कुरा हजुरले गरिबक्सेको थियो, खै अहिलेसम्म आएको छैन, के भयो? त्यही त भन्दैछु, प्रधानमन्त्री मोहन शमशेरको कुरो मैले बुझ्न सकेको छैन, उनको मुखमा आउँदैछन् भन्ने शब्दबाहेक अर्को आवाजै छैन, तर कहिले आउने हो कहिले, उहाँले भनिबक्स्यो। बोल्दा बोल्दै महेन्द्र सरकार जुरुको उठिबक्स्यो। पुनः फोन समात्न पुगिबक्स्यो र बडो अधैर्यका साथ कुरा सुरु भयो। तर फोनमा सभ्य भाषाको प्रयोग त्यति हुन सकेन। समझदारी र सरसल्लाहभन्दा तिरस्कार र कडा मिजाजका शब्दहरू बाहिरबाट स्पष्ट रूपमा सुनियो। भइगयो चाहिँदैन अपरझट बेला तीव्र रोष र क्रूर दिमागबाट भन्दा विवेकबाट काम बन्ने जानेर नै फेरि म अत्यन्त ठूलो सास लिएर महेन्द्र सरकारको नजिकै गएर बोले। सरकार, डाक्टर नआउने भए म आफै नरदेवीको सुडिनीलाई बोलाउन जाउँ त। कमसेकम जिउँदो बच्चा निकाल्न नसके पनि आमाको सुरक्षा त हुन्छ। त्यो सुडिनी अति सिपालु छे। कस्ता कस्ता प्रसुति व्यथा त उसले ठिक पारेकी छे। मेरो कुरा सुनेपछि महेन्द्र सरकारको बेताडले दौडेको छटपट एकाएक साम्य भयो। उहाँ कोठामा ओहोरदोहोर गर्न छोडेर मेरो अगाडि ठिङ्ग उभिबक्स्यो र चकिलो हुँदै सोधिबक्स्यो, त्यसले बचाउन सक्ले सिपालु से? फेरि आफ्नो लवजमा क्रोध व्यक्त गर्दै बोलिबक्स्यो। मैले धेरैपल्ट नै मोहन शमशेरलाई पनि भने, विजय शमशेरलाई पनि, तर उनीहरूको ढिला सुस्तीले। त्यस्तो बेला न उग्र प्रवृत्तिले काम गर्छ न ढिला सुस्तीले। डाक्टर पर्खेर बसेका नै यति दिन भइसक्यो। म तुरन्त नरदेवी गइहाल्छु भन्दै म उठेँ। तर इन्द्र सरकारले ठाउँ छोडिबक्सेको थियो। देख्दा देख्दा यो संसार उहाँको लागि पुग्दो भइसकेको थियो। मैले नजिकै गएर हेरेँ। अनुहार र गाला सुकिसकेका थिए। हे काल, लानुपर्ने मान्छेलाई त लैजाँदैनस्। मेरो सहारा, मेरो भरोसालाई लैजान तँलाई त्यति हतार भयो। मलाई रोएर भए पनि चित्त बुझाउन मन लाग्यो। तप तप आँसुका थोपाहरू झरे। म बेसरी रोएँ। मेरै अगाडि इन्द्र सरकारको मृत्यु भयो। केही बेरपछि डाक्टर र नर्सहरूको एउटा दलबल दरबार पसेको मैले देखेँ। उनीहरू हतार हतार गर्दै बिरामीलाई खोज्दै कोठा कोठा चारिरहेका थिए। उनीहरूको मनमा पनि निकै रोष र भयावहको सृजना भएको हुनुपर्छ। उनीहरू निकै अधैर्य थिए। तर त्यति बेला युवरागीको लास कोठाबाट तुलसीको मठमा सारिसकेको थियो। ब्राह्मण र मलामीहरू तमादम जम्मा हुने क्रम चल्दै थियो। इन्द्र सरकारको देहावसानपछि महेन्द्र सरकारको मानसिकता यति नराम्रोसँग बिग्रियो कि उहाँको बोली र काममा कुनै ठेगानै हुन्थेन। खाना रुचि नै थिएन। घरिघरि कुरो फेरिरहने, अघि भर्खर आफूले के बोलेको ख्यालै नहुने। म सोच्थेँ महेन्द्र सरकारको अन्तस्करण विशालु भइसकेको छ। पत्नी वियोगले उहाँको दिमागलाई गहिरोसँग गलाइसकेको छ। एकताका तीर्थ जाने भनेर हरिद्वारको कुरो निकै चल्यो। डिठा र सिपाहीहरू दौडादौड गरेर हरिद्वार नै पुगिसकेका थिए र त्यहाँ सरकारको लागि खाना र बस्नेको व्यवस्था भइसकेको थियो। तर दिमागमा के सन्को चल्यो त्यो त्यत्तिकै सेलायो। गइसकेका डिठा र सिपाहीहरू भकाभक फर्किए। त्यति बेलै गोसाइकुण्डको लागि भारीहरू पनि कसाकस कहाँ नभएको हो र भारीहरू सबै तयार थिए। त्यो पनि अकस्मात रद्द भयो। सबै भारीहरू खोलिए। त्यति बेलाको महेन्द्र सरकारको विक्षिप्त मनोवृत्ति देख्दा त्यो नियन्त्रणमा आउनु निकै कठिन छ भन्ने लाग्थ्यो। अघिल्लो दिनको आदेश अनुसार म एक बिहानै दरबार पुगेँ। वास्तवमा त्यति बेलै मैले महेन्द्र सरकारलाई सोधेकी थिएँ, किन होला सरकार, केही उत्सव छ दरबारमा, केही तयार गरेर आउनुपर्छ? तर उहाँले पूर्ण जानकारी दिइबक्स छैन, केवल बोलिबक्सेको थियो। बिहानै आउनु, आएपछि थाहा हुन्छ के काम भनेर। मलाई त्यो अज्ञात भाव व्यक्तिले झन् अत्याएको थियो। म डराएकी थिएँ। तर त्रास र हतारका साथ मेरा पाइलाहरू महेन्द्र सरकारको बैठक कोठामा पुगे। बरु म जतिसुकै पसिनै पसिना भएर एक बिहानै दरबार पुगे पनि दरबारको अवस्था सामान्य थियो। कुनै चहल पहल थिएन। महेन्द्र सरकारको चुरोट तान्ने र पत्रिका हेर्ने कामै सकेको रहेनछ। हिजोको अबोध मनोभावना र अन्यलको वातावरणले केही अत्याए पनि अहिलेको कोठाको परिवेशले सानो अन्दाजको भरमा मलाई ज्ञान भयो। महेन्द्र सरकारको सवारी कुनै मन्दिरमा हुँदैछ। म मन्दिरको लागि भेटी अक्षता र पूजाको सामग्री तयार गर्न थालेँ। ठिङ्ग उभिनु अवश्य ठिक थिएन। धेरै बेरको पर्खाइपछि बल्ल महेन्द्र सरकार हातबाट पत्रिका पन्छाएर उठिबक्स्यो र चारैतिर बोधा आँखाहरू दौडाएपछि मतिर हेर्दै बोलिबक्स्यो। पूजाको सामग्रीहरू तयार भयो। उहाँको स्वरमा कोमलता थियो। मैले सबै ठिक पारेँ। गाडीमा नै राख्ने होला नि, होइन र? ड्राइभर बोलाऊ। आफ्नो दबाईको स्वर निकाल्दै प्रश्न राखेँ। हो, सबै गाडीमा नै राख्ने हो। खै, ठुला बाबुलाई तयार गरायो, ऊ पनि जाने हो, तिमी पनि सँगै हिँड सबैजना, भन्दै उहाँले वीरेन्द्रको बारेमा सोध्नुभयो। मलाई सपना जस्तो लाग्यो। अमिल्दा तरङ्गहरू एक्कासी कानमा ठोकिन आइपुग्दा एक किसिमको सतर्कताले गम्भीर बनाउँदो रहेछ। म क्षणभरको लागि पुनः ठिङ्ग उभिएँ। किन टोलाए कि छिटो गर्नु पर्यो। फर्केर आएपछि बेलुकातिर एउटा मिटिङमा नपुगी भएको छैन। उहाँले अर्को परिस्थिति प्रदर्शन गर्दै पुनः मलाई कर गरिबक्स्यो। छिटो गर्नु पर्यो भनेर महेन्द्र सरकारको आदेशमा सिंहको दरबारै नाचे पनि तत्काल मैले निर्णय दिन सकिनँ। त्यति बेलासम्म मेरो मनस्थितिले कामै गर्न पाएको थिएन। म सोच्न थालेँ, रानी बनेर जाउँ वा नोकर्नी। समयले मलाई कठोर धर्मसङ्कटको घेरामा हाल्दै ल्यायो। रानी बनेर जनतालाई हात हल्लाउँदै जाउँ वा वीरेन्द्रको जुत्ताको तुना मिलाउँ, मेरो सोचाइ नियन्त्रणमा आउन सकेन। महेन्द्र सरकारको धारणा रानी बनाउने छ वा सुसारे, असजिलोमा फलेको फर्सी जस्तो मेरो जिन्दगी। न म आफ्नै आकार बढाउँदै फुक्न सक्थेँ, न महेन्द्र सरकारले चुडाएर भुइँमा पसारिन सकिबक्सन थियो। कस्तो अप्ठ्यारो। धेरै बेरको सन्नाटापछि बोले, आज मलाई त्यति सन्चो छैन। किनकिन बिहानैदेखि टाउको गरुङ्गो भइरहेको छ। पूजाको सम्पूर्ण सामान ठिक पारेर गाडीमा राखिदिएको छु। म किन जानु पर्यो र? आफूले सोचेअनुसार प्रतिक्रिया नपाएपछि महेन्द्र सरकारलाई अपमानको बोध हुनु स्वाभाविक थियो। बोझिलो स्वरमा बोली बक्स्यो, किन? कसैले सम्मान दिएको छ त्यो लिन सक्नु पनि क्षमता हो। मैले जाउँ भनेपछि उहाँको कठोर बोली ओठबाट निस्केपछि मलाई विज्ञ बनायो कि उहाँको निर्णय पहिलेदेखि दृढ बनेर बसेको रहेछ। तीर्थ गर्न जाने, घुम्न हिँड्ने धेरै कुराहरू धेरैपल्ट सुने पनि यसको चर्चा परिचर्चा दरबारमा पटक्कै पछि गरे पनि त्यसमा मेरो साथ होला भन्ने कहिले सोचेको थिएन। मलाई त्यसबारे सरोकारै थिएन। तर अहिले महेन्द्र सरकारबाट अप्रत्याशितको प्रस्तावले मेरो दिमाग बेसरी हल्लियो। शान्त तरिकाले तरिरहेको पोखरी रूपी मेरो जिन्दगीमा कसैले एक्कासी ढुङ्गा बर्साइदियो। मैले यसलाई परीक्षाको घडी सम्झन थालेँ। म नेपालको रानी बन्न लायक छु त? चकमन्नतासँग सोधिएको मेरो दिमागले सोच्न थाल्यो। स्वर्गीय रानी इन्द्रको खाली ठाउँलाई मैले नै पुरा गर्न पाउँछु त? के महेन्द्र सरकारले मेरो मुटु छाम्न खोजेका हुन्? म हतारिँदै दरबारभित्र पसेँ र वीरेन्द्रलाई छिटो छिटो तयार पारी गाडीभित्र पसेँ। गाडीले घ्यार घ्यार गर्दै नारायणीटी दरबार छोडेर अगाडि बढ्यो। मेरो अनुशासित नयन र कौतूहलजन्य अनुहार निकै होसियार थिए। म निकै सजग थिएँ। रानी बन्नुको अर्को मजा रहेछ, त्यसमा पनि राजाकै साथ आँखा लडाउँदै अगाडि बढ्नु, राजाकै साथमा सयर गर्नु, जिन्दगीको अर्कै बिहार। म वीरेन्द्रलाई समातेर बसेँ महेन्द्र सरकार अगाडिको सिटमा। गाडी धुलो उडाउँदै अगाडि बढ्यो। दायाँ बायाँका नरनारीहरू मोटर कराएको आवाज सुन्ने बित्तिकै ताती लाग्न थाले। उनीहरूले रमाइलो माने माने ताली बजाइरहेका थिए। उफ्री उफ्री घाँटी तन्काइ तन्काइ हामीहरूलाई हेरिरहेका थिए। हामीहरूले झ्यालबाट हात हल्लायौँ। मेरो मन हर्षले गमक्क फुलेको थियो। कति भाग्य माने अघि म। त्यति बेला काठमाडौँमा गाडी चले पनि राजाको मात्र हुन्थ्यो वा राणाहरूको, सर्वसाधारण नागरिकको गाडी थिएन। 2007 सालको क्रान्तिपछि राणाहरूले गाडी चलाउन छोडेपछि पनि जनताको भ्रम थियो गाडी चलाउनेहरू राणा नै हुन्। उनीहरू शिर झुकाउँदै जय जयकार गरिरहेका थिए। हाम्रो गाडी अगाडि बढ्दै गयो, जनताको जय जय पनि चर्कँदै थियो। पहिला दक्षिणकाली जाने सोच थियो, तर पछि परिवर्तन भएर सूर्यविनायक जाँदैछौँ। केही बेर पछिको सुनसानपछि महेन्द्र सरकारले गाडीको अगाडिको सिटबाट पछाडि फर्केर मलाई जानकारी गराइरहेको बक्स्यो। सूर्यविनायक आज? मैले टाउको उठाउँदै बोले, तर मेरो टाउको उठाइमा महेन्द्रको कुनै प्रतिक्रिया आएन। उहाँका आँखाहरू दायाँ बायाँको हरियो फाँटमा परिरहे, वास्तै नगरी अगाडि बढी बक्स्यो। सूर्यविनायक जान्ने भन्ने थाहा पाए कि भए, म पहिले तयारी हुन्थेँ नि। आज सूर्यविनायक गएर के गर्ने? सूर्यविनायकको दर्शनका लागि त मङ्गलबार पो राम्रो हुन्छ। भोलि सवारी भएको भए, आज सोमबार, एकै दिनको कुरो त हो। म चुकचुकाउँदै बोल्दै गएँ। गणेशको दर्शन गराएमा बच्चाहरू तिखा हुन्छन् भन्ने सुनेकी थिएँ। सबै बच्चाहरूलाई ल्याएको भए पो? बोल्न र सुन्न गाह्रो हुने बच्चाहरू गणेशको दर्शन गराएपछि भोलिपल्टै परेर बोल्दछन्, अरे दिमाग चलाक हुन्छ अरे। तर म जतिसुकै पश्चातापको अनुभव गर्दै बोले पनि महेन्द्र सरकारको ध्यान त्यता खिचिन सकेन। त्यति बेला महेन्द्र सरकारको हिँडाएर बोलाएको कुनै आयतन नै थिएन। उहाँको हृदय तरङ्गहरू पानीको छाल जस्तो तलमाथि गरिरहेको थियो। त्यसैले मेरो प्रश्नमा उहाँले कुनै प्रतिक्रिया नदेखाएपछि अस्वाभाविक रूपमा अन्य जिज्ञासा राख्ने मैले कोसिस गरिनँ। तर मेरो मनमा एउटै कुराले चाहिँ खुब घोष्न थाल्यो, कौतूहलले समातिरह्यो। महेन्द्र सरकारले अरू छोराछोरीलाई किन ल्याइ बक्सेन, किन भगवान्को दर्शन गराउन चाहि बक्सेन? मैले शान्त प्रवाह गर्दै पुनः सोधेँ, सरकार अरू राजकुमार राजकुमारीलाई पनि ल्याउनु पाएको भए हुन्थ्यो, कति खुसी हुन्थ्यो होला। गाडी चढ्ने कस्तो सौख थियो, मोटर कराएको सुन्नै हुन्थेन, झुम्मिहाल्थे। अझै पनि उहाँबाट कुनै प्रतिक्रिया आएन। उहाँको पहिलादेखि नै वीरेन्द्रप्रतिको लगावमा म निर्निमेष दृष्टि दिने गर्थेँ। कता कता मेरो सोच दोधारमा पर्यो। टुटेफुटेको मेरो दिमागमा धेरै कुराहरू नघुसे पनि महेन्द्र सरकारले वीरेन्द्रलाई त्यति विघ्न सामिप्यमा राख्न किन चाहेका छन्? सायद देशको भविष्यको राजालाई वर्तमान युवराजले अरूभन्दा बढी परिष्कृत पार्न खोज्नु स्वाभाविक थियो भने मातृ ममताबाट भुलाउनु पर्ने बाध्यता पनि थियो होला। लामो यात्रापछि सूर्य विनायक आइपुग्यो। मन्दिर पुग्न पहिल्यै महेन्द्र सरकारले गाडीलाई किनारा लगाइबक्स्यो। हामीहरू पैदलै अगाडि बढ्यौँ। त्यति बेला गाडी हेर्नेको भिड जम्मा भइसकेको थियो। टाढा टाढाबाट मान्छेहरू सुवा सुवा गर्दै दौडिरहेका थिए। अनौठो मानी मानी गाडीको वरिपरि झुम्मिरहेका थिए। तर म भने डराउँदै जान थालेँ। जनताहरू हात जोड्दै मेरो अगाडि आयो भने म के गरौँ? कुन रूप लिएर उनीहरूको अगाडि प्रस्तुत हौँ? नोकर्नी वा रानी? मलाई पछुतो लाग्न थाल्यो। म आउने नहुने, मान्छेको समूहले देख्ने गरी महेन्द्र सरकारसँग हिँड्ने नहुने। मलाई मेरो आफ्नो चिन्ताभन्दा पनि महेन्द्र सरकारको व्यक्तित्वले सताउन थाल्यो। यसै त उत्ताउलो भनेर महेन्द्र सरकारलाई यो समाजले आतंकित गरिरहेको छ भने अहिले नोकर्नीलाई नै रानी बनाएर हिँडेको देख्दा कतिसम्म नालायक सोचला। उहाँ एक्लै आउनुपर्ने, मेरो अनुहार रातो बन्दै गयो। सूर्यविनायकमा झुल्केको बिहानको कलिलो किरण, शीतले टलक्क टल्केको फाँट अनि बीचबीचमा चराहरूको निरन्तर चिरबिरको आकर्षणमा लोभिनु स्वाभाविक थियो। हामीहरूले गणेशको मूर्तिलाई परिक्रमा गरिसकेपछि पार्वतीको दर्शनको लागि अघि बढ्यौँ। उकालो बाटोबाट देखिने हिमालको सेतो हिउँ, हिउँको तल तल हरियो पहाड, फेरि मेरो अर्को दबेको उमङ्ग एकाएक उठ्यो। नारायणटी दरबारमा गुम्सिएको मेरो चित्तले त्यो आकृतिमा अत्याधिक स्फूर्ति निकाल्ने आँट गर्न थाल्यो। मैले त्यसको स्वादलाई तर्काउन सकिनँ र हृदयलाई रसिलो बनाउँदै महेन्द्र सरकारतिर हेरेर बोले, सरकार यो पाखोबाट हिमाल त कति नजिकै देखिँदो रहेछ अघि। ऊ नागार्जुन त हिमालको छेउमै पर्छ। तर महेन्द्र सरकारमा मेरो उमङ्गभित्र समावेश हुने अभिलाषा देखिनँ। उहाँ जनताको नमस्कार र दर्शनको लागि नै व्यस्त भइबक्सन्थ्यो। मैले सोचेँ म निकै नै अगाडि बढेछु कि क्या हो, मलाई समयसँग चल्न आउँदैन। केही बेरपछि हामीहरू पुरानै बाटो नारायणटी दरबार फर्क्यौँ। तर मैले यसपल्ट रानीको सपना छोडिसकेको थिएँ। भित्रभित्र मेरो आत्माले नै मलाई भनिरहेको थियो, जबसम्म मान्छेले आफ्नो हैसियत चिन्दैन त्यो बेलासम्म आफ्नै ठाउँमा बस्नुपर्छ। म रानीको लागि योग्य छैन, मेरो आत्मा दह्रो छैन। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ दरबार बाहिरकी महारानी उपन्यासको वाचन सुन्दै हुनुहुन्थ्यो। यो उपन्यास 129 पृष्ठमा आएर आज रोकिएको छ। 6 श्रृङ्खला अब आजलाई पूरा हुन्छ। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेल ठेगाना shrutiishruti@unn.com.np। हवस् त अर्को साता दरबार बाहिरकी महारानीको 7 श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।